उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दछौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी ध्रुव सापकोटाको कथा संग्रह उच्चारण लिएर आएका छौं। कथाकार ध्रुव सापकोटाको कथा संग्रह उच्चारण साझा प्रकाशनले विक्रम सम्वत 2035 सालमा पहिलो संस्करण प्रकाशन गरेको थियो। यसै संस्करणबाट उच्चारण कथा संग्रहको पहिलो कथा जिन्दगी अर्थात टाइम बम अब वाचन हुन्छ। तिमहरू बस्या यो कुन देश हो थाहा छ? हामी घाटकै बसे शिर अन देश हो थाहा बहिनी। तिमीहरूको घाटा जिन्दगी कसरी बितेको छ भन्ने कुरा थाहा छ मालिक? मतलब के भनेदेखि बच्चादेखि बुढो हुन्जेलसम्म के काम गर्नुपर्छ जसले गर्दा बाँच्न सकियोस्, एक झुम्रो लाउन सकियोस्, नरनातासँग मधुर सम्बन्ध राख्न सकियोस् र मुसुक्क हाँस्न सकियोस्। कहिलेकाहीँ बाँधले भेट्टाउँदा ओछ्यान परे बेला पनि मुखमा माड लागोस् क्या? हामी नाङ्गा जाति हौ, नाङ्गो खेती गर्छौं बच्चादेखि मर्ने बेलासम्म, खोलाको खेती। नाङ्गो जातिको हाँस्नु के लाउनु के उही न हो नाङ्गो। त्यसो भनेर कहाँ हुन्छ र कहाँ र मालिक? यो ओडारमा जति हाले उति गहिरिन्छ पो। नाङ्गो खेतीबाट तिमीहरूका परिवार पालिएका छौ त? नपालिएर के गर्नु? अरू केही उपाय छैन। परमा छैन, जान्या छैन, बुझ्या छैन, देश चार्या छैन। गम्मसित खेती गर्यौँ भने हरियो मकै खान रहर लाग्ने बारी छ, के गर्नु? केही भए पो भएन गर्ने हो। देखाउन सक्नुहुन्छ काम? हामी के गरौँ? त पो त्यस्तो भएछ त, कुनै कुनै त नाङ्गो खेतीबाट पनि छड्कने होला नि। आ कहाँ हुन्थ्यो हजुर, नाङ्गो खेती गर्ने मान्छे जहिले पनि नाङ्गै हुन्छ मालिक। बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ? माथि हाम्रा झुपडी हेर्नुहोस्, थाहा भइहाल्छ नि। मैले यसो हेरेँ, यसो एउटा चक्ला परेको पाखो छ, त्यसको तल गहिरो खोलो छ, बगेको कोसी। त्यस खोलाको आवाज अब आवाज नरहेर जीवनको सामान्य गति बनेको छ। त्यो आवाजलाई कसैले आवाजको रूपमा लिँदैन। भोग झैँ यो सामान्य छ, मैलो लुगा झैँ यो सामान्य छ, खोलाको हिलो र गिर्खा झैँ यो सामान्य छ, छोप्ने वस्तु मात्र छोप्ने उपक्रम थामेका यस भेगका उपायहीन मान्छे झैँ यो सामान्य छ, खोलाको माछा झैँ रगरगाएर हिँड्ने यस भेगका माझीका बच्चा झैँ यो अति सामान्य छ। त्यति मात्र कहाँ हो र, पाखाको खोरमा जुत्ती खेलेका सुँगुरका पाठा झैँ यो साधारण भइसकेको छ। तर नयाँ मान्छेलाई खोलाको आवाज एउटा कोलाहल लाग्न सक्छ। मानौ त्यहाँको आवाजले एउटा चित्कार गरिरहेको छ, एउटा विद्रोह उकलिरहेको छ। मुर्दा पर्नु अघि तर्सिएको मान्छे झैँ, अथवा घोर विपत्तिमा परेको जस्तो बाघको सम्मुखमा परेर होस् गायब भएको एउटा मान्छे झैँ, मानौ अन्तिम शक्ति लगाएर पनि बाँच्न चाहे झैँ, यो आवाजले एउटा आह्वान गरिरहेको छ कुनै नौलो स्वरको। हतारिएर च्याठिएर आएको यो आवाजले कसैलाई नौलो भूमिकाको लागि उठाउन चाहिरहेछ। कसै कसैले यो आवाजलाई त्यहीँको जमिनबाट उठ्न चाहने बच्चा निकाल्ने बेलामा कराएकी आमाको त्यो उत्पीडक आवाज पनि मान्न सक्छ। यसरी यो आवाजलाई समर्थ अभिव्यक्ति दिन सकिन यति सरल रूपले म कता हराउँछु कता, अझै तल्लीन भएर मुन्टो उठाउँछु तल होइन माझी गाउँमा। त्यस चक्लामाथि भिर छ केही बुट्यान, बुच्चा बुट्यान, बाहुन्ने बुट्यान। यही बाहुन्ने बुट्यान मुनिको चक्लामा एउटा बस्ती छ 30 घरको। घर अधिकांश दुई तले छन्, भुइँ र मट्यान। त्यहाँ कतै पनि झिङ्गटी अथवा टायल वा जस्ताको छाना देखिँदैन। सबै घर खरले छाएका छन्, छलीले छाएका छन्। घरहरू मुसलमानको बस्ती झैँ सबै घरले सबै घरलाई घेरेका छन्। अनि गाह्रो घरको सुर भन्नुहोस् अनि गाह्रो भन्नुहोस्, पानीले हान्दा हान्दा मरेको बाघको मासु झरेको दाँत झैँ जिङ्लिङ्ग ढुङ्गा उत्रिएका छन्। सबै घरका ढोकाको ढोकाले सबै घरलाई ताकेको देख्दा लाग्छ तिनीहरू बाहिर आक्रमणबाट बस्न डराउँदा डराउँदै खुम्चँदै खुम्चँदै साँगुरिएर बसेका छन्। भेडाका पाठालाई सिकारी कुकुरले फेला पारे जस्तो मानौ तिनीहरू अब खुम्चिएर नै मर्नेछन् र एउटा जातिमा यसरी एउटा प्रलय आउनेछ अनि एउटा जातिको विलय यस हिसाबमा टुङ्गो लाग्नेछ। देख्नुभयो, हेर्नुहोस्, अझ आँखा च्यातेर गाडेर केही फेला पार्न सक्नुहुन्छ? अब त पत्याउनुहुन्छ। नाङ्गो खेती गर्नेहरूसँग भित्र बाहिर सबै नाङ्गो हुन्छ भन्या हो कि होइन रहेछ? चित्त बुझ्यो अब त? हामी जन्मेदेखि नै यो यत्तिकै हो, यस्तै सर थियो। पहिले पहिले हामीलाई रिस उठ्थ्यो, हाम्रो बाबु सधैँ किन कालो कुर्लुङमा रगरगती खोला पस्छ, लङ्गौटीको भरमा हिलो अनुहार लिएर सधैँ किन भिजेको रुमाल मात्र देखिन्छ, अरूले बाटो भएर घन्टौँ कुरा गर्दा किन हाम्रो खलक टोलाइ मात्र रहन्छ, किन ऊसँग भन्ने कुराको मुस्लो छैन, किन उसमा कुरा फुर्न सक्दैनन्? खोइ के भन्ने, यी बोल्ने मुख छ, हातगोडाको भरमा बाँचेका छौँ, तर मालिक साहेब मालिकको चाकाभरि माटो लाग्यो। खोइ म आफ्नो पटुका बिछाइदिन्छु फुकालेर, यसमा बस्नुहोस् मालिक। त्यसरी हिलो काई परेको ढुङ्गामा चिसो लाग्छ, वायु चल्छ, मैले त होस नै पाइन छु। मालिक फोटो खिच्नुहुन्छ? मालिकका हात नरम छन्, हामी त बिँडी तान्छौँ मालिक। मालिकले तानिरहेको त्यो काँजो हालेको कि के बिँड हालेको चुरो ठुटो पाइन्छ कि? हामी त केही होइन सबै मालिकहरू, खोइ हामी त के हो के हो? तिमीहरू के हो? यही त अहिलेसम्म मालिकले बुझेन। हामी त के र बरु मालिक, तिमीहरूले मालिकलाई बुझेनौ, मालिकले तिमीहरूलाई बुझेन, अनि को मालिक को नोकर छुट्याउन गाह्रो र जटिल भयो, यही त मुख्य कुरा हो। खोइ मालिक, मालिक सालिक छोड, तिमीहरू के अरे माझीको जात हुन्छ कि हुँदैन? हामीहरू सब माझी हौ, जात त होला नै, कसै कसैलाई काँसको स्याहार भन्यासम्म सुनियो, तर के र हामीभित्र छुवाछुत छैन। तिमीहरूलाई आफ्नो जात नै थाहा नभएको, हामी सबै माझी हौ, त्यहाँभन्दा बढी के चाहियो र जात? जात नै नभएपछि बिहाबारी कसरी चलाउँछौ त? ए मालिक, त्यो कुरा यस्तै आफ्नै साक्खे दाजुभाइमा नगरौँ, बाँकी कुरा फुपू चेला मामा चेला चलिहाल्छ। तिमीहरू को सराको जात? हामीहरू भनौँ न बाहुन छेत्री जैसी भोटे लामाले हामीलाई घरभित्र पस्न दिँदैनन्, सुँगुर पाल्छौँ, जाँड रक्सी खान्छौँ, नसा क्या मालिक, हामीले छोएको उनीहरू खाँदैनन्। अब हामीलाई दमाई भन्ने पनि हुन्छ, कामी भन्ने पनि हुन्छ, जात नचल्ने जातलाई जे भने पनि हुन्छ, के र? तिमीहरू गु सोर्न जाँदैनौ? ए मालिक, यो पाखामा कसले पो गु थुपार्छ र? तिमीहरू बिहे गर्दा उमेरको पनि मतलब गर्छौ कि? त्यसो त केही छैन, गीत गाएर ल्याउनेले ल्याएकै छन्, तर 14 भएपछि त बिति नै हाल्छ। तिमीहरूको विचारमा आइमाई के हो? आइमाई माटोको भाँडो हो, भनौ न एकपल्ट फुटेपछि जोडिन्छ र? म सेती माझीको घट्टामा थिएँ, सानो सानो बाँसका खामा र बाँसकै दलिनहरू ढुङ्गाको घट्टबाट उडेको पिठोले सेतै देखिए। जता हेरे उतै सेतो पिठो, कालो पिठो, लिसलिसो, चक्काको आवाज निरन्तर किरकिर किरकिर घारेर आइरहेको, कतै अँध्यारोमा पनि यो आवाज। म कल्पँदै थिएँ, त्यहीँ नजिक एउटा खोल्सी थियो, पानीले काटेर ढुङ्गाहरू त्यसै खोल्सीमा माथि उत्रिएका देखिन्थे। त्यही खोल्सीको ढुङ्गामा कपडाहरू राखेर पानीमा उठफस केही तरुणीहरू गर्दै थिए। मेरो आँखा परे, उनीहरू केही लजाए, मैले आँखा झिकेँ। तरुणोपन पनि कति मोहक छ, कति आकर्षक छ। आखिर यहाँ आएर यो अवस्थामा चिन्जानको आवश्यकता पर्दैन। म कति कति टाढाको मान्छेले उसको भिजेको नाङ्गो शरीर देखेर पनि के गर्न सक्छु र? के हुन्छ र? तर लाज नै हो, यो स्वभाव त के कुरा र? त्यस खोल्ची नजिक एउटा बाटो थियो, झार उम्रेको बाटोको पूर्वपट्टिको छेउमा एउटा काठ तेर्सिएको थियो, त्यो थियो डुङ्गा, माझीको डुङ्गा। त्यस डुङ्गामाथि एउटी बुच्ची पुरै नाङ्गी घरि चाक डुँडको छेउमा दलेर घरि जिउलाई डुङ्गाभित्र हराएर घरि खियाएको बहाना गर्दै चञ्चलता प्रदर्शन गर्दै थिए। खेल नै यहाँको बच्चाको खेल हो, लुगा नलगाई नाङ्गै दिनभर खोल्सीमा भ्यागुत्ता र गण्डेला समाउनुमा जोतिनु यहाँका बच्चाको कख हो, माछा समाउने रहर नै बढेको चित्तल हो। म हेरेको हेरे भए वो सेतीमाझी करायो, मैले त्यतैपट्टि आँखा लगाएँ। सेतीमाझीको यो वो बच्चाप्रतिको गाली थियो, त्यतैबाट एउटा माझी बडो उदासीन अनुहारमा आइरहेको थियो, उसले सेतो कट्टु लगाएको थियो। गाउँमा सिएको कोराको गोल गन्जी पानीले भिजेर निथ्रुको थियो। उसले एकापट्टिको काँधमा फुर्लङ्ग झुन्ड्याएको थियो, अर्कोपट्टिको काँधमा घोर्ल्याङ्ग तेर्सिएको थियो। उसले लुगा लगाएको थिएन, निधारमा पसिनाका फोकाहरू चाहिँ पानी टल्केको थियो। ऊ कालो थियो, उसका हातखुट्टाहरू पानीले खाँदा खाँदा रौँ नभएका र चिल्लो काला देखिन्थे। मान्छे दुब्लो थियो, तपक्क बालेर बिडी तानिरहेको। आज छोर्ल्याङका माछा वाहिनी राम्रै हो, यही समस्या छ। यस्तो चर्को घाम छ, लोग्ने माछा बेचेर आउला र जाउँला खाउँला भनेर बसेकी होली मजिनी, यता बिहानभरमा माछा परेन, अब के गर्ने? अब जलसिकारीलाई पूजा गर्दा परिन्। अर्को माझीले काई परेका दाँत देखाउँदै जवाफ दियो, भूमेको पूजा गरौँ कि जलसिकारीको पूजा गरौँ, एक थोक त गर्नै पर्यो। हाँसी हाँसी गफिए म। यस बेलासम्म म नौलो मान्छे, त्यसमाथि पनि उनीहरूकै मात्र कुरा गरिरहने देखेर करिब 7 जति माझीहरू जम्मा भइसकेका थिए। मलाई भने अझै माझीहरू जम्मा हुन् भन्ने लाग्यो। तेरो नाउँ के हो भाइ? तरुण हो, भर्खरै जुङ्गाको रेखी बसेको भानुले तर जुङ्गा नै नआएको माझी केटोलाई भने। मेरो नाउँ? अँ तेरो नाउँ? सेते। कति वर्षको भइस? 21 र 1। बिहे गरिस् त? गरेँ। बच्चा कति छन् त? एउटा। ल मोज गर। मैले जिस्कँदै एक थप्पड उसको तिग्रामा आने, अरूहरू हाँसे। अब कति निकाल्छस् त? जति निस्कन्छन्। इलाम छोड्न सकिँदैन, तल तल हो। यी अम्बलीहरूसँग निकै बेर अम्बलका कुरा गरेँ। म भने घामले पोलेर के गरौँ गरौँको स्थितिमा पुगेँ। तल कोसी धमिलो भनेर बग्यो, माझीहरू सबै झुर्मुराए। अब त लाग्नुपर्छ क्यारेको अनुहारले हेर्दै उनीहरू छटपटिए। अलि पर आइमाईहरू खोलाको बीचमा थकौली खेल्दै थिए, उनीहरू मजिनी थिए। उनीहरूले फरिया माथि सारेका थिए, तैपनि फरिया भिज्नुबाट टाढा थिएन। तिनीहरूले नाकका टुप्पामा टुपुक्क बुलाकिरहेका थिए, काला थिए। तैपनि कसिएको छाती, दरा हातपाखुरा र अनुहारमा सन्तुष्टि र ठट्टाइलोपन देख्दा यहाँको गरिबी यिनीहरूको आँखामा रातिगेडी चाहिँ थियो। मलाई लाग्यो यी सच्चा धरती माता हुन्। यिनीहरू अहिले थकौरी खेल्छन्, एकछिनपछि कुनै पनि लोग्ने मान्छेसँग जुवारीमा भिड्दछन्, एकछिनपछि जाउला पकाउँछन् नाङ्गी भुतुङ्गी छोरीलाई राखेर, एकछिनपछि माझीलाई अलिकति जाँड छान्छन्, एकछिनपछि माटाको गाग्रोमा 1 माइल तलको कोसीबाट पानी धमिलो पानी बोक्छन्, एकछिनपछि पालीको छली थुटेको अभियोगमा विदुई मजिनीसँग काटाकाट गर्छन्। यिनीहरूको जीवन महाजालको त्रिकोणिक दुला चाहिँ छ। मजिनी स्वयं तियारीको त्रिकोणिक पाल हो, बाँसको कपडेराको त्रिकोणिक पाल। तिमीहरू बिहे गर्दा कस्तो गर्छौ? विधि विधान बाहुन साहुन केही चाहिँदैन मालिक, भोज गर्छौ, भोज जाँड खान्छौ, रक्सी खान्छौ, कुखुरा काट्छौ, बिहे खत्तम। हाम्रो विधि यही हो। हामी गफ गर्दै थियौँ, भोज खानु नै विधि हो। महँगो विधि थाहा पाएँ। माथिबाट एउटा मान्छे फुत्रको ओर्लियो, ऊ घामले डढेको थियो। मसानघाटको पोलिएको ठुटो काठ जस्तो, ऊ एउटा रातो डाँडोमा आगो लगाएर बाँकी बसेको ठुटो जस्तो थियो। ए मिजार, कहाँ जान लाग्यो? कतिका अन्न बहिनी ती, आज सुँगुरलाई केला दिए त? ए त्यसो भएर जाल खेल्न लाग्यो, नत्र त मिजार अहिले शक्तिको पसेना चौथाई तुर्काइसक्थ्यो। ए मालिक, यसले त खुब माछा मार्छ, ठुला ठुला खोलामा पनि झ्यामै पस्न सक्छ। देख्दाको यो सुकिया ढाड जस्तो छ, तर मिजारको अगाडि कसको के लाग्छ? जलसिकारीलाई त यसले खुसी पारेछ, यसले त टुनिमुनि मन्त्र पनि जानेछ। यसको चर्तीकला त तपाईँले देखेकै छैन। तिमीहरू आफ्नो चर्तीकला देखाओ, अघि यो मिजार माझीको चर्तीकला हेरौँला। हामीहरू त मालिक भन्न नहुने चर्तीकला मात्र गर्छ। एउटाले फाटेको फुर्लुङलाई अझ बेसरी च्याति अनि हात गुसारेर भनेर खित्कियो, त जस्तो लक्का जवान हामी कहाँ भए एमए पढिसक्थ्यो। एमए? सबैजना हाँसे। एमए भने के मालिक? एमए कुनै कुराको साधारण ज्ञान। तैँले कति पढ्या छस् त? मैले गुँच पढ्या छ, असला पढ्या छ, सहर पढ्या छ, छोरा पढ्या छ, राति ओछ्यानमा बेटिर पढ्या छ, घोर्ल्याङ पढ्या छ, अनि खोला कति कति। वास्तवमा पढ्ने कुरा मैले सोध्न नहुने, यो त मेरै पाराका कुरा। के भए सबैले मेरै जस्तो पढेर अल्लारिनुपर्छ र, अथवा अल्लारिन मौका मिल्छ र? अल्लारिन पनि त एउटा सुविधा चाहिन्छ, फोर्स चाहिन्छ, चेतनाको अघि अघि घुम्ने अर्थको। म किन यिनीहरूको आँखाले यस भूमिकालाई हेर्दिनँ जहाँ भीर चौर माछा सुँगुर ढुङ्गा अनि लगातार शान्ति 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 जस्तो खोक्रोपन कुनै प्रकृतिको काखमा अलिएको छ। दारिद्र्य प्रदूषणको भारले जहाँका मान्छेहरू पुतली जस्ता या बाँसका टेका जस्ता छन् म किन असली कुरा नगरी बनावटी छाता ओढ्न पुगे। यो दारिद्र्य प्रदूषणबाट म मानसिक कवचमा बसेर एकपल्ट आकाशिन्छु। धेरैले धेरै कुरा लिन सक्छन् यस प्रदूषणबाट लिइरहेछन्, तर अब दाता खोइ यो खाडललाई पुर्ने माटो कहाँ छ? यो जङ्गार यो झार किन यसरी असरलाई हल्लन्छन्? कोशी यता र कोशी यता, म बसेको ढुङ्गो र माझीको कटेरो, म जटिलतम स्थितिलाई सोच्छु। एक गुटको रक्सी नभए त कुरा गर्दिनँ मालिक। एउटा कुरा मालिक, तपाईँ किन लाज भाँडदेखि लिएर हाम्रा घर हाम्रा छाप्रा हाम्रा आइमाई हाम्रा फुर्लुङ किन निहाल्नुहुन्छ? हामीलाई लाज लाग्छ। म चुरोट तान्छु, उनीहरूका कुरा सोच्दछु। बेला बेलामा ठट्टा गर्न पछि नपर्ने यो जातिसँग म कसरी सम्बन्ध कुन स्तरमा राखौँला? र यो सम्बन्ध के होला? सायदै मान्छे मान्छेको सम्बन्ध होला। यहाँभित्र पनि त छडमछड होला। एकअर्कालाई पछार्ने मुखिया हुनुपर्छ। मैले बुझ्न सक्ने तर चोट पर्ने आवाजहरू मेरो कानमा एकनाश बजिरहेछन्। एक एक शब्द पालै पालो बुझ्दै र सुन्दै गएको छु। आज भोटो आइलान केलु बहिनी, आज सन्च बहिनी बल्छिना खेल्छ, कुरीका अन्न बहिनी त पैसा कमान नानास, बुरीको ढारै भाँचा परेन, बुरा मरेन थम, पानी आडलान दुःख पाइनेर, आवा दाइम मरेन थम, गोछे आइलान गाउँले दुःख पाइनेर, डोरीका माछा झुन्ड्याइला माछाले सबै कुइएलान, काम बहिनी काम बहिनी। उफ, कस्तो सकस भयो, मेरो ब्रेनले मलाई सोच्न छोड भन्यो। यो घट्टामा बसेर काम चलेन, मैले सेतेमाझीको काँधमा हात राखेँ, चल भाइ अब गाउँ बस्छौँ। गाउँमा अहिले आइमाई हुन्छन् झन बेस, खोज्न जाने त्यो कुरा बेग्लै लहिँड बढी नजिस्की। मकैबारीका झारपन छाउँदै हामी उक्लिरहेका थियौँ। उकालो पछि बाटाबारी आयो। पाटाबारीको भित्तामा जोतिएको एउटा घर देखियो। यहीँबाट गाउँ सुरु थियो। घरमा पाली हाल्नको लागि दलिनहरू तिर्सेका थिए। खिए पराल नभएर पाली नहालिएको कुरा थाहा नै छ। पालीमा गोर्ल्याङ सुकाइएको थियो। बिहान यसले अर्थात् यस घरको मालिकले जाल खेलेको हुनुपर्छ। म पिँढीमा बस्छु, कुन आँसुको ढोकामा पसिरहेको छु। म मनमनै गम्छु, यस गाउँलाई कोट्याउँछु, केवल पाप्रा पाप्रा भएर आउँछ यो गाउँ खाटा नबसेको घाउ जस्तो। बाहिर हेर्छु, नाङ्गा डाँडामा पनि जीवन छ, यसैमा पनि मान्छे बाँच्न चाहिरहेको छ। एउटा 70 वर्षकी बुढी हजार ठाउँमा फाटेको हजार ठाउँमा टालेर मैल कटकटीको चोलो फरियामा मजेरीमा थापेको पोजिसनमा पल्टिरहेकी छ। उसको नाकमा बुलाकी छ, अनुहार कालो छ। चिप्लो गणेला माछा झैँ उलम्पसार मट्यानमा छे। को छ यो घरमा? म पिँढीबाट कराउँछु। पिँढीमा फलैँचा छ। फलैँचा मुनि सुँगुरका पाठा भोकले च्यास कराइरहेछन्। बुढीको छेउमा एउटी तरुणी मजिनी बसेकी छ, काली छ, उसको छाती टनक्क कसिएको छ। सहर माछा झैँ चञ्चल त्यो आइमाई मुसुमुसु हाँस्छे। त्यो हाँसेपछि म पनि हाँस्छु। बुढी आमा, फोटो लिउँ भनेको? पर्दैन फोटोसोटो लिनु, केलाई चाहियो म बुढीको फोटो? लोग्ने मरेको 3 महिना भएको छैन, कुन्ताको जुगको घरमा लडेर त्यो अभिगत छ। लडिया घर बनाउने हस्ते नभएर हाम्रो बन्याएर बसेका छु। खानु छैन, भोकै बस्नु परेको छ, थला परेको छु। मास्तेर जाऊ फोटो लिन, तरुणीको फोटो लियो। बुढीको बारेमा तपाईँलाई थाहा छैन, जाँड नभएर यो यस्ती जाँड खाएपछि त्यसले उत्पात मचाउँछे। धान पनि रोपौली, मकै पनि रोपौली, झिगी खोला खुङ्गा थापौली भन्दै उफ्री उफ्री नाच्छे। अहिले जाँड खाएर पनि नाच्ने? होइन होइन, त्यो दृश्य मलाई याद छ। दसैँमा ज्यादै त अगेनामाथि सरङ्ग मारेको, महाजालहरू पानीमा झुन्ड्याएको, हाँडीमा चामलको रोटी माइली मजिनी पकाउँदैछ, जाउला पहिला पकाएर राखेको छ। बाहिर कालीमाझी जाँडले टिल परेर पनि कुखुरा तास्न बिर्सेको छैन। क्याम्पोमा काइली मजिनी जाँड छान्दैछ। एक राते जाँड नाच्ने बेला भइसकेको छ। आँगनमा ढोल बजिरहेछ, चुरोटको धुवा बुङबुङ ती उडिरहेछन्, सबै अलमस्त देखिन्छन्। कसैले वास्ता गरेको छैन। आँगनमा ढोल बजिरहेछ ढम ढम ढम। कुकुले मकै खायो हान्न खुमाले, कसैले लट्ठ परेर गीतको गेडो झिक्छ। धान पनि रोकबौली, मन मकै पनि रोकौली, झिगु खोला खुङ्गा थापौली, कसैको यस्तो लागेछ। नशा लागेको तरनामा कुर्कुच्चा बजारी बजारी मजिनी नाचेका छन्। सुइय सुइय सिठी बजेको छ, गलल्ला हाँसो छ, ढोलले मजिनीहरूलाई बढी उत्ताउली बनाएको छ, गीतले मजिनीहरूलाई बढी उत्ताउली बनाएको छ, नशाले मजिनीलाई बढी उत्ताउली र बढी छाडा बनाएको छ। एउटी 70 वर्षकी बुढी नाचमा होमिन्छे, कुर्कुच्चा बजार्छे, कम्मर मस्काउँदै दाँत नभएको मुखको हाँसो छोड्छे, हातले रुमाल हल्लाउँछे। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको कथा उच्चारण कथा संग्रहबाट लिइएको कथा हो। कथाकार ध्रुव सापकोटाको उच्चारण कथाबाट हामीले अहिले वाचन गरिरहेको कथाको शीर्षक जिन्दगी अर्थात टाइम बम हो। यो कथाको बाँकी अंश लिएर केबेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिरता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुनथर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, काभ्रे दुलीहेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। आज श्रुति सम्वेकमा हामी कथाकार ध्रुव सापकोटाको कथा संग्रह उच्चारणबाट कथाहरू सुनिरहेका छौं। यसै क्रममा हामीले केही बेर अघि सुनिरहेको कथा जिन्दगी अर्थात टाइम बमको बाँकी अंश अब वाचन हुन्छ। नाच्ने बेला भइसकेको छ। चुरोटको धुवा बुङबुङ्ती उडिरहेछन्। सबै अलमस्त देखिन्छन्। कसैले कसैको वास्ता गरेको छैन। आँगनमा ढोल बजिरहेछ, डम डम डम। कुकुले मकै खायो हान्न खोमाले, कसैले लट्ठ परेर गीतको गेडो झिक्छ। धान पनि रोपौली, मकै पनि रोपौली, झिगो खोला खोङ्गा थापौली, कसैको यस्तो लागेछ। नशा लागेको तरनामा कुर्कुच्चा बजारी बजारी मजिनी नाचेका छन्। सुइय सुइय सिट्ठी बजेको छ, गलल्ला हाँसो छ, ढोलले मजिनीहरूलाई बढी उत्ताउली बनाएको छ, नशाले मजिनीलाई बढी उत्ताउली र बढी छाडा बनाएको छ। एउटा 70 वर्षकी बुढी नाचमा होमिन्छे, कुर्कुच्चा बजार्छे, कम्मर मस्काउँदै दाँत नभएको मुखको हाँसो छोड्छे, हातले रुमाल हल्लाउँछे। बुढी किन यसरी नाचेकी छ? यसको लोग्नेको काम मान्छे मरेको घरमा यसरी भोज गर्नुपर्छ, मरेको वर्षको दसैँमा नै यो भोज गर्नुपर्छ, यसरी नाच्नुपर्छ, यसरी चामलको रोटी खानुपर्छ, यसरी नाच्नुपर्छ। जाँड जाँड खाइलान खाइलान वहा वहा लरबरीको स्वर सुनिन्छ। म यो हुल, यो तमासा, यो स्थिति रमाइ रमाइ हेरिरहेको छु। मैले सम्झेँ यो बुढी यही बेलाकी नर्तकी हो, यही बेलाको गायिका हो। तपाईँ किन एउटा तरुणीको आवाजले बिउँदन्छु? यो आइरहेको दृश्यबाट अलग हुन्छु। तपाईँको महाजाल छ, यहाँ आऊ, मलाई डर लाग्छ। तपाईँको स्वास्नी ल्याउनेछ छ, म त्यस आइमाईबाट उम्कन छ भन्छु। हो, त्यसै भएर त यहाँ आऊ भनेको त, म फसादमा पर्छु। जाउँ कि नजाउँ, तरुणी आइमाई, त्यसमाथि उनीहरूकै जमात, कमसेकम एउटा लोग्ने मान्छे भए त सजिलो हुने थियो। केही गरी आऊ आऊ, किन अन्कन आएको? मदेखि डर लाग्छ? अरू अरू तरुणीहरू योभन्दा गलल्ला हाँसे। स्वास्नी ल्याउने मान्छेले त्यहाँ आउनुपर्छ र म सोच्दछु। बढी कुरा नगर, यो हेर जाल हो, महाजाल। तिम्रो स्वास्नी ब्याउन लाग्दा यो देखाइदेऊ, व्यथा लाग्या बेला। अनि नानी तुरुन्तै बाहिर आउँछ, लाटा यसै भनेर यहाँ आऊ भने। तिमी यसैको लागि यहाँ आएका होइनौ? पुरानो जाल त म किन्दिन, म उङ्कन यसो भन्छु। त्यहाँ अब पाँचजना तरौनी मजिनी जम्मा भएका छन्, के गर्ने, कस्तो फसादमा परे। तिमी किन यहाँ आएको त? त्यस महाजाल देखाउने आइमा एकदम रिसाई। मैले बुझेँ यो रिसाएको कारण एउटै हो, त्यसले जाल बेच्न खोजेकी थिए, मैले किनिदिइनँ। अनि लाजभाड जे पनि भन्न थालि, म के भनौँ। अझै उसले आँखा उचालेर मलाई अझ अपशब्दहरू प्रयोग गरे। मेरी स्वास्नी ब्याउनी छैन, मैले जिस्केको भनौँ, तर ऊ अझै बम्की भने। यस्ता सन्ख्या र व्यापारिक बुद्धिले ग्रस्त भएको जातिभित्र म केही भन्दिनँ, लुरु लुरु फर्कन्छु। मुड चेन्ज कति छिटो हुन्छ म सोच्दै फर्कन्छु। फर्कदा म एउटा घरको सुरमा पुग्छु। घर पश्चिमपट्टिको सुरको पुरै पाखो पल्टेको थियो, तर टेकोले अरू घरलाई अड्याएको तल्लो तलामा गाई बाँधेको रहेछ। भत्केको पाखोको पहिलो तलामा एउटा केटो सिस्नो डोरी तिग्रामा दलेर बाँड्दै थियो। बाहुनले जनै बाटे जस्तो, त्यसको तिग्रा मैले हेरेँ गोरुको काँच जस्तो थियो। तिमीसँग घोर्ल्याङ बेच्ने छ, प्रसङ्ग मैले जोडेँ। उसले मलाई एकटकले हेऱ्यो, मसँग गएको सेते माझीलाई हेऱ्यो, अनि सिस्नुको डोरी बटार्यो। छैन, उसको जवाफ सुने। त्यही मटानमा एउटी आइमाईले आँखा च्यातेर हेरिरहेकी थिए। यही हो कान्छी, यसको भर्खरै बिहे भयो, यसको लोग्ने जागिर खान गएको छ टाढा। यो पनि एक महिनासम्म लोग्नेसँग डेरामा बसेर आए। मसँग गएको केटोले परिचय गरायो, गडेउला। केटीले मेरो केटालाई हप्काई, गडेउला जत्रै छ, केटोले जवाफ दियो। के भनिस्? केटोले केटीलाई मकैबारीतिर लखेटी, यसलाई खोज्नुहोस्। केटोले मलाई भन्यो, यसको फोटो लिनुपर्ने, खोज्न हुँदैन कुबेलामा। के को फोटो? फोटोमा यो भत्केको सुर काठको टेकोले अडाएको आउनुपर्छ, भित्र मट्यानमा हिलोमा बसेको गाई आउनुपर्छ, माथि भङभङती भएको भत्केको साइडमा बसेर सिस्नुको डोरी बाटेको केटो आउनुपर्छ, यसको एक एक अँध्यारो र एक एक उज्यालो आउनुपर्छ, महाजाल आउनुपर्छ। भित्रको अँध्यारो र हिरो त आउँदैन, ठिकै छ, यस कथामा पनि सतहीपन मात्र आउँछ, के गर्ने। तिमीहरूलाई सबभन्दा सुख के हो तपाईँ सोध्नुहोस्, हामी खानाकै सुख आछौँ, यिनीहरूको जवाफ हुन्छ। तिमीहरूलाई सबभन्दा दुःखको दिन कुन हो भनेर तपाईँ सोध्नुहोस्, खाना नपाएको दिन नै सबभन्दा दुःखको दिन भन्छ। यस ठाउँको अँध्यारोको फोटो कसरी आउँछ? केवल सतहीपन आउँछ, म मनमा नै सोच्दछु। तिमीहरू बिरामी भए के गर्छौ? तपाईँ सोध्नुहोस्, यत्रो कोसी त्यसै बगेको छ र, कसैको पनि जवाफ हुन्छ। हो होइन तपाईँ हेर्न सक्नुहुन्छ, म एउटा दोभानको रक्सी पसलमा बस्छु। हिजो बेलुकाको खबर भन्नुहोस्, हिजो एउटा बुढो आएको थियो, एउटा कुखुरा किन्यो, बनाउन लगायो, रक्सी र कुखुराको मासु बेसरी खायो, बिहान सबेर निस्क्यो, कतै दिशा बस्न जान लाग्यो भन्ठानेको कोसीमा आम फालेछ। किन? धेरै दिनदेखि बिरामी थियो, यहाँ त यस्तै हो। यो आँसुको ढोकामा बसेर एक थोपा मैले आँसु खसालिनँ। कोसी त्यसै भगेको छैन, कोसी त्यसै कोसी छैन, कोसी धमिलो छ तर अन्त्य छैन, त्यसो भए यहाँको जीवनको अन्त्य छैन। हाम फाल्यो, त्यसो भए ल्याउनुहोस् एक ट्वाक रक्सी। मैले तरुणी मजनीलाई इसारा गरेँ। कोसी खोलाको पिँधभित्र भाँसिएको बुढाको अस्पताल पुर्याइलाई मैले एक घुड्कोमा निलेँ। मात्र एक ट्वाक थपाउँला, म तपाईँलाई पनि थपाउँला, यो आँसुको ढोकालाई पनि थपाउँला, बेहोस नभएसम्म, तर बिर्सन सक्दिनँ। यो शब्द हामीलाई खानाकै सुख आछो, हामीलाई खानाकै सुख आछो। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामीले अहिले सुनेको कथा उच्चारण कथा संग्रहबाट लिइएको कथाकार ध्रुव सापकोटाको कथा जिन्दगी अर्थात टाइम बमको वाचन थियो। अब यसै कथा संग्रह उच्चारणबाट ध्रुव सापकोटाको अर्को कथा घात प्रतिघात वाचन हुन्छ। बढ्दै गयो, डाँडाहरू आँखाका नानीहरूबाट हराउँदै गए, उत्तिसका रुखहरू, चुत्राका जाँगहरू अस्पष्ट हुँदै गए, चराहरूको चिरबिर पनि कोलाहल जस्तो लाग्यो, मानौ आकाशबाट वज्रपात भइरहेछ। मेरा गरौँ मनले निरस हृदय सिवाय केही देख्न सकेन। मैले टुक्की सल्काउनु पर्ने, साँझको प्रथम आकाशलाई नमस्कार गरेर ध्यान एकाग्र गर्नुपर्ने, तर म आज नित्यक्रमलाई परित्याग गर्दैछु। मलाई प्रकाशको के काम? यस क्षणको लागि अन्धकार नै स्वीकार्य छ। मेरो नितान्त एक्लो जिन्दगीको लागि प्रकाशले केही काम गर्दैन। मैले अन्धकारभित्रको निरवतालाई स्वीकार्नुपर्छ, जानी जानी यसभित्रको भ्रमलाई प्रेमलाई मान्नुपर्छ। मलाई कहिले आउनुभयो मास्टर साहेब? चिया पसलेको उत्सुकता स्वर थियो। थाहा पाउनुभयो रेणुका पहिले गई बिनाजुसँग। मैले अलिक कान ठाडो गरेँ। मेरो आन्तरिक वेदना उसले थाहा पाउला भनेर सहज किसिमले मुन्टो हल्लाइदिएँ। कहिले कहाँ केही सोधिनँ। उसले चाल पाउला भन्ने मलाई डर थियो कि मास्टर जगदीश पनि रेणुकालाई लिन आइरहेको छ। सरासर पसलबाट पुरानो डेरापट्टि लागे। मैले सडकलाई घुमेको देखेँ। मलाई अब रेणुकाको घरमा जाने कुनै प्रयोजन छैन। मेरो मन अहिले मुर्दा भइरहेको छ। मैले केही सोच्न सकेको छैन। तैपनि रेणुकाको अनुहार मेरो आँखा अगाडि पस्टिन्छ। मैले पन्छाउन खोजिरहेछु। रेणुकाका शब्दहरू सियो जस्ता धारीलाई देख्दैछु। मैले रेणुकालाई अब आँखाको कसिङ्गर मान्नुपर्छ। रेणुकाप्रतिका मेरा धारणाहरू विश्वासहरू बदल्नुपर्छ। रेणुकालाई आफूमा एकाकार गरेर जुन भविष्यका मिठा सपनाहरू बुनेको थिएँ सब बदल्नुपर्छ। मात्र होइन परित्याग गर्नुपर्छ। रेणुकालाई कमला सर नै मान्नुपर्छ जसले पनि मलाई नितान्त एक्लो बनाएर गए। उसँगको अधैर्य रेणुकामा पनि छ भन्ने कुरा मलाई के थाहा। रेणुकालाई लिएर जाने जुन विश्वासहरू उमारेर यत्रो लामो यात्रा गरेर आएँ ती सब विश्वासहरूलाई यहीँ मारेर जानुपर्छ। मानसिक अथवा शारीरिक दुवै स्थितिले म त्यो बिन्दुमा पुगिसकेको छु जहाँ पुर्खादेखिको सन्तानको गति रोकिन्छ। मैले जो अब म 40 वर्ष पुगिसकेँ यो निर्णय गरेँ कि रेणुका मेरो अन्तिम सपना हो। अब म फेरि पनि विवाह गर्ने दुस्साहस गर्ने छैन। अब म नितान्त एक्लो बाँच्ने मात्र आशा गर्छु। सृजनात्मक कार्य गर्ने भावना मरिरहेको महसुस गरिरहेछु। धन र इज्जत कमाउने जुन भूत चढेको थियो ममा मैले अब त्याग्नुपर्छ। मैले धन र इज्जत कसका लागि कमाउने न मसँग अब रेणुका नै छ जसलाई सुनका चुरीहरू बालाहरू तिलहरीहरू र तडक भडका साडीहरू किनिदिनुपर्छ। हिँड्न गर्भसाथ जोडी सडकमा साँझ पख झ्याल र अट्टालीहरूबाट आश्चर्य प्रकटका आँखाहरू खसालेर न मसँग अब रेणुकाको पेटबाट झरेको सपनाको छोरो छ जसलाई बाँचुन्जेलको लागि खान पुग्ने घरखेत बारीहरू किनिदिनुपर्छ मरिमरी कमाएको धन सञ्चय गरेर न मेरो शेषपछिको सपनाको छोरोको परिचयको लागि फलानाको छोरो भन्ने गर्व नै राख्नुपर्छ। ममा अब यी सब झन्झटहरू छैनन्। मैले धनलाई पापको पोको मान्नुपर्छ। इज्जतलाई कुनै खास महत्त्व दिनु पर्दैन। मैले अब नि नितान्त एक्लो जिन्दगी बिताउन स्थितिलाई सहज बनाउनुपर्छ। मैले हिनत्व बोधलाई मार्नुपर्छ। प्रयासहरूको असफलताले गर्दा अहिले मलाई मेरा छायादेखि नै डर लागिरहेछ। मेरा गर्वहरू विश्वासहरू आस्थाहरू मर्दै गएको महसुस गरिरहेछु। आत्मबल जगाएर मैले यसलाई पनि फ्याँक्नुपर्छ। यही कोठा हो जहाँ बसेर मैले 2 वर्षसम्म आफ्नो अध्यापन कार्य गरेँ। यही कोठामा बसेर रेणुकासँग प्रेमको फूल वर्षाएँ। यही रेणुका हो जो सधैँ किताब कापीहरू च्यापेर मास्टर जगदीशसँग प्रेम सद्भावना र अनुशासनका पाठहरू सिक्न आउँथे। बाबुआमासँग झगडा गरेर पनि बाँसघारीहरू नाग्दै मेरो कोठामा आएर बत्ती जस्तै उज्यालो भएर बस्थे। कहिलेकाहीँ लुक्दै आएर कलिला र कोमल हातहरूले मेरो आँखा छोप्दै भन्ने गर्थे कसका हातहरू हुन् यी। उसलाई भन्दा पनि बढी मलाई लाज लागेर आएथ्यो। मैले केही भन्न सकेको थिइनँ। तर अहिले ऊ आएर यसो गरेमा भन्न मन लागिरहेछ कि यी हातहरू उसका हुन् जो केवल सपना जस्तो मात्र भएर आएर बिउँजाँदा उही दुःख र उही पीडाहरूलाई भोग्ने बनाएर गई मेरो संसारलाई नै निराश बनाएर गई। तर रेणुका अब कहिले पनि आउने छैन यस कोठामा म भएसम्म। हसनाको बोटमा पालो लाग्यो। मैले एक दिन रेणुकालाई सोधेको थिएँ, मास्टर साहेब हेर्न जाने कति राम्रा ससाना फूलहरू फुलिरहेछन्। बेलुका फक्रेको यसको बासनाले मेरो मनलाई उत्तेजित तुल्याउँछ। म रेणुकाको घरमा अनेक निउले जाने गरेको थिएँ। रेणुकालाई मैले आफ्नो बनाउने दृढ निश्चय गरेको थिएँ। दिउँसो स्कुलमा पढाउँदा रेणुकाको अनुहार प्रस्टिन थाल्यो। बेलुका भात खाँदा रेणुकाको अनुहार प्रस्टिन थाल्यो। राति सुत्दा रेणुकासँग घरबार बसाएको देख्न थालेँ। वासनात्मक इच्छा भन्दा पनि परको इच्छाले मलाई घचघचाएको थियो। रेणुकालाई बिहे गरेर आफ्नै सानो संसार बनाएर यसैमा डुबु। मैले भनेको थिएँ रेणुका म तिमीलाई अब बिहे गर्छु। उसले मौन स्वीकृति जनाएकी थिए। त्यसपछि उसले धेरै लाज मान्न थालेकी थिए। म पनि गम्भीर हुँदै गएको थिएँ मेरो र रेणुकाका भावी दिनहरूमा आइपर्ने कठिनाइहरूको लागि। मलाई अहिले रेणुकाको सम्बन्धमा सोच्दा मेरो मनको घाउ झन गहिरिए जस्तो लाग्छ। तपाईँले यस गाउँलाई छोडेपछि कहिले आउनुहुन्छ त मास्टर साहेब? मेरो यस गाउँबाट सरुवा भएपछि उसले भनेकी थिए त्यहाँ पनि त पढाउने काम होला होइन त मास्टर साहब? उसको मनमा शङ्काहरू मैले बुझेको थिएँ। उसले त्यहाँ गएर पनि मै जस्तै केटीसँग प्रेम गर्न सक्छ भन्ने अन्दाज लागेको हुनुपर्छ। आइमाईका शङ्कालु आँखाहरू देखेँ। मैले बुझेको थिएँ, तैपनि मैले भनेको थिएँ, रेणुका, दुई वर्ष भनेको केही होइन, म आउनेछु र तिमीलाई लिएर जाउँला। लाग्छ अहिले मलाई यी शब्दहरूको प्रयोग मैले बेकार गरेछु, बेकार मैले आफ्ना व्यवस्थाहरू खोलेर देखाएछु। हिँड्न पनि सक्छे रेणुका, अर्कैसँग पहिले जान पनि सक्छ, आखिर आइमाई न हो। मैले बीच बाटोमा पुगेपछि सोचेको थिएँ, तैपनि उसका क्रियाकलापले मेरो मनमा पारेको छापहरूबाट न हिँड्न सक्छ म बाहेक भन्ने कुराले नै बढी ठाउँ लिएको थियो मेरो मनमा। अहिले म दृढ निश्चय गरेर रेणुकालाई लिन आएको थिएँ, भावी सपनाका गुरेटाहरू बुन्दै। अहिले म फर्कँदैछु निराश भएर यस गाउँबाट। मेरो मनबाट यस गाउँलाई धेरै टाढा राख्ने विचार गरेको छु। मैले कामिरहेका र गलिरहेका महसुस भइरहेका खुट्टाहरू छिटो छिटो चलाएर हिँड्नुपर्छ। मैले यस यात्रालाई निरर्थक यात्रा मान्नुपर्छ, यसलाई नियतिको वज्रपात मान्न सकिन्छ। कहिले आउनुहुन्छ त अब मास्टर साहब? किन आज फर्कनु भयो, केही काम थियो कि? चिया पसलेले सोध्यो। मैले रेणुकालाई लिन आएको कुरा उसलाई बताइनँ। केही काम थिएन, यसो आफू बसेको गाउँ हेरौँ भनेर आएको, यहाँ केही परिवर्तन भयो कि भनेर। यस्तै त हो नि मास्टर साहेब, हामीहरू उही भोका उही नाङ्गा, आगोमा सेकेर पनि हामीहरूलाई पेट पाल्न मुस्किल छ भने डस्नामा पल्टी कसेर बस्नेलाई फालाफाल छ। मैले उसका कुरालाई विशेष महत्त्व दिइनँ। मेरो लागि यस गाउँमै ठूलो परिवर्तन भएको छ। नमस्कार मास्टर साहेब, आफूले अध्यापन गरेको पुरानो गाउँको पसलेको स्वर थियो अन्तिम विदाको, फर्कँदा मलाई झझलको लागिरहेको छ। मास्टर साहेब, हसनाको फुलको बासना सुँग्न नजाने हाम्रो घरमा? मेरो मनले जवाफ दिइरहेको थियो। हसनाको बोटबाट बासना होइन, दुर्गन्ध आइरहेछ। त्यसलाई काटेर टोक्रा टोक्रा पार, सुकेको दाउरा बनाएर आगोमा जलाइदेऊ, अनि मात्र तिम्रो घरमा आइने नआउने निर्णय गरौँला। सडक लामो थियो, बाङ्गो टिङ्गो परेको, म हिँड्दै थिएँ। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन घात प्रतिघात कथाको वाचन हो। यसलाई हामीले कथाकार ध्रुव सापकोटाको कथा संग्रह उच्चारणबाट लिएका थियौं। यसै वाचन सँगसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता अर्को कुनै गति लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा डाक्टर बानेर गिरीको उपन्यास निर्बन्ध बाँच्नुहुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।